त्यस कारणले हामी मसँग एउटा स्लाइड छ यहाँनिर स्लाइडमा यो सुसमाचारको सम्बन्धमा किन आज सुसमाचारको शक्तिको बारेमा हामी हेर्नेछौँ त्यो कुरा चाहिँ यहाँनिर पावलले तिमोथीलाई बताउँदैछन्। त्यसैले यो एउटा कोट जिआई प्याकरको मलाई पढ्नु लाग्यो, इफ वी डु नट प्रिच अबाउट सिन एन्ड गड्स जजमेन्ट अन इट वी क्यान नट प्रिच क्राइस्ट एज अ सेभियर फ्रम सिन एन्ड द अर्थ के भन्छ र्याथ अफ गड। भनेको चाहिँ पाप र पापबाट आउने न्याय दण्ड जो छ मान्छेमा मान्छेको पापको कारणले उसलाई हुने दण्डको बारेमा प्रचार गर्दैनौँ भनेदेखि चाहिँ हामीले यसु चाहिँ पापबाट उद्धार गर्ने मुक्तिदाता परमेश्वरको क्रोधबाट र पापबाट छुटकारा दिने उद्धारकर्ता यसु हुनुहुन्छ भनेर प्रिच गर प्रचार गर्नेको केही अर्थ हुँदैन त्यो कुरो भनेको यो। त्यसको मतलब के छ भने मान्छेको जीवनमा सबभन्दा ठुलो समस्या चाहिँ पाप हो। तपाईँले पापको बारेमा नै ज्ञान छैन, पापको बारेमा नै तपाईँको ध्यान छैन भनेदेखि बाइबलको सबै वचन सिकेर केही फाइदा भएन, किनभने येशूको उद्धार पापबाट मुक्ति पापको दण्डबाट हामीलाई मुक्ति दिनलाई हो नि त। त्यसैले एन्ड इफ वी आर साइलेन्ट अबाउट दिस थिङ्स भनेको चाहिँ पाप र त्यसको दण्ड परमेश्वरको क्रोध होइन पापीप्रति पापप्रति एन्ड प्रिच अ क्राइस्ट हु सेभ्स ओन्ली फ्रम सेल्फ एन्ड द सरोज अफ दिस वर्ल्ड वी आर नट प्रिचिङ द क्राइस्ट अफ द बाइबल। मुख्य यसले यहाँ भन्न खोजेको कुरा चाहिँ बाइबलमा जो ख्रिस्ट उद्धारकर्ता मध्यस्थकर्ता परमेश्वरको पुत्र हुनुहुन्छ उहाँको बारेमा प्रचार गर्ने हो भने चाहिँ उहाँ चाहिँ पापीहरूलाई उनीहरूको पापबाट र परमेश्वरको क्रोधबाट छुटकारा दिन आउनुभएको उद्धारकर्ता हुनुहुन्छ। त्यसकारणले हामीले येशूलाई विश्वास गर्ने चाहिँ हाम्रो पापबाट छुटकारा पाउनलाई। त्यसको मतलब के छ भने येशूबाट उद्धार पाएको मान्छे चाहिँ पापको बन्धनबाट पापको शक्तिबाट छुटकारा पाउँछ। त्यसले पापलाई चाहिँ हामीले चिन्नुपर्ने हुन्छ, पापलाई चाहिँ त्याग्नुपर्ने हुन्छ। अनि धेरै मान्छेहरूको जीवनमा चाहिँ पापको ज्ञानै छैन भनेदेखि चाहिँ उद्धार कसरी ज्ञान हुन्छ होइन, त्यो कुरो मुख्य यो यसले चाहिँ त्यो भन्न कोसिस गरेको छ। त्यसपछि तपाईँलाई मैले आजको खण्डमा चाहिँ दोस्रो तिमोथीको एक अध्याय 8-13का पदहरू हामी हेर्नेछौँ। त्यसबाट 6 पोइन्ट मैले तपाईँलाई गर्न लाएको छु, तर यो एकदम छोटकरीमा गरे पनि हुने, तर मैले यसो विचार गर्दा यसको कन्सेप्ट राम्रोसँग बुझ्नु जरुरी छ। त्यसैले 6 पोइन्टमा मैले 3 पोइन्ट मात्रै भ्याउँछु, तर पहिला चाहिँ म दोस्तीमिति 1:8-13 पढ्न चाहन्छु। यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, डोन्ट बी ए सेम टु गिभ टेस्टिमनी अबाउट आवर लोर्ड। त्यो खास अङ्ग्रेजीमा भन्यो भने होइन, शर्म नमान्ने, परमेश्वरको गवाही दिन साक्षी दिन येशु प्रभुको साक्षी दिन शर्म नमान्ने, न त म उहाँको कैदीको। त्यहाँनिर दोस्रो पोइन्ट के थप्छ भने म जो चाहिँ येशु प्रभुको कैदी हो मेरो बारेमा पनि गवाही दिनलाई शर्म नमान। भन्न खोजेको कुरा त्यो, तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख भोगमा तिमी सहभागी हौ। अनि यहाँनिर के छ भन्दाखेरि येशु ख्रिस्टको निम्ति यो भन्न खोजेको चाहिँ सुसमाचार मानिसहरूलाई घोषणा गर्ने कुरा भनेको चाहिँ येशुको गवाही दिने कुरा भयो। त्यसैले सुसमाचार घोषणा गर्ने र भनेको चाहिँ येशुको गवाही दिने, अनि येशुको निम्ति सुसमाचारको निम्ति कैदी को रूपमा झेलखान परेको मान्छेप्रति पनि नशर्माउनु भन्ने कुरा चाहिँ पावलले गर्छ। किनभने पावल जब झेलखान परे, घिसारिए, पिटिए, धेरै मान्छेले छोड्यो नि। येशु प्रभु जब क्रुस पक्राउ परेर क्रुस बोकाइयो त्यहाँ चेलाहरू छोडेको थिए होइन, त्यसले यहाँ त्यो सम्बन्ध विचार गर्नुपर्छ। त्यसैले यहाँनिर मुख्य कुरा चाहिँ आजको यो विषय छ, होइन? त्यसैले नौ पदमा उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो, हाम्रो कामको आधारमा होइन तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रिस्ट येशूमा युग युगदेखि हामीलाई दिनुभएको थियो। यहाँ के भनेको छ नौ पदमा चाहिँ हामीलाई चाहिँ उहाँले मुक्ति उद्धार गर्नुभयो पापबाट, होइन? त्यसपछि पापको क्षमा भएपछि पापबाट उद्धार, त्यसको दण्ड उहाँले तिर्दिनु भएपछि हामी परमेश्वरको क्रोधबाट चाहिँ हामीले छुटकारा पाउँछौँ, अथवा हाम्रो आत्मिक मृत्युबाट हामीले छुटकारा उद्धार पाउँछौँ, होइन? अनि त्यसपछि एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो भनेपछि पवित्रताको जीवनको लागि भनेको छ। अर्को अनुवादमा हेऱ्यौँ भने पवित्र जीवनको लागि बोलाउनु भयो। हाम्रो कामको आधारमा त्यो बोलावट, त्यो के भन्छ उद्धार र त्यो पवित्र जीवन जिउने कुरा चाहिँ हाम्रो कामको आधारमा, हामीले कमाउने हाम्रो आफ्नो कोसिसले होइन, उहाँले आफ्नै अभिप्राय भनेको चाहिँ उहाँको पर्पज, उहाँको उद्देश्यले परमेश्वरको अनुग्रहको आधारमा भनेको चाहिँ जहिले पनि अनुग्रह चाहिँ परमेश्वरबाट आउने सहायता भन्ने अर्थ लाग्नु पऱ्यो, होइन? परमेश्वरबाट हाम्रो आधारमा होइन, हाम्रो आफ्नो कोसिस होइन, परमेश्वरबाट आउने सहायताको आधारमा चाहिँ हामीले के बोलावट पाएका छौँ, उद्धार र पवित्र जीवन जिउने, यो कुरा यहाँनिर भनिएको छ, जो उहाँले ख्रिस्ट येशूमा युग युग अघिदेखि हामीलाई दिनुभएको थियो। यहाँनिर अर्को पोइन्ट के छ भन्दाखेरि त्यो अनुग्रह जो पवित्र जीवन जिउने र उद्धारको कुरा चाहिँ जुन चाहिँ ख्रिस्ट येशूद्वारा हामीलाई दिनुभएको छ, त्यो चाहिँ उहाँले हामीलाई यो संसारको युग युग अघिदेखि भने संसारको उत्पत्ति भन्दा पनि अगाडि दिनुभएको थियो। यो एउटा अचम्मको रहस्यमय कुरा छ। दस पद, जुन अनुग्रह अब हाम्रो मुक्तिदाता ख्रिस्ट येशूको आगमनद्वारा प्रकट गर्नुभएको छ, उहाँले मृत्युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्याउनुभयो। अब यहाँनिर जीवन त्यो अनुग्रहबाट चाहिँ मुक्तिदाता ख्रिस्ट येशूको आगमन भनेको चाहिँ पहिलो आगमनको कुरा हो, होइन? प्रकट हुनुभएको छ अनि उहाँले मृत्युलाई, जब येशू प्रभुको पहिलो आगमन, यो पहिलो आगमनको कुरा भयो, उहाँले के गर्नु, मृत्युलाई नाश पार्नुभयो, मृत्युलाई जित्नुभयो र जीवन र अविनाश भनेको चाहिँ यो चाहिँ के भन्छ यसलाई भने नि, तपाईँलाई मैले अङ्ग्रेजी शब्द देखाउँछु। यहाँ के भनेको छ भने एबोलिस डेथ, भनेपछि मृत्युलाई नाश गर्नुभयो, त्यसलाई अन्त गरिदिनु भयो, नो डेथ एट अल। येशूलाई विश्वास गर्नेहरूमा मृत्यु छैन, अब आत्मिक मृत्युलाई नाश गरिसक्नुभयो। अनि ब्रट लाइफ, उहाँले चाहिँ जीवन ल्याउनु भयो, यो जीवन। अनि अर्को चाहिँ के छ यहाँ, इमर्टालिटी भन्छ। अघि हामीले यहाँ चाहिँ के हेरेको थियौँ भनेदेखि अविनाश, यहाँ चाहिँ इमोर्टालिटी भनेको चाहिँ यहाँ अर्को एउटा अनुवादमा के छ भनेदेखि अमरत्व भन्ने छ, अमरता भनेको चाहिँ त्यो नमर्ने अजम्बरी जीवन, होइन? त्यसैले हामीले चाहिँ एउटा जीवन भनेको चाहिँ दिनदिनै फुल भरपूरमा जिउने जीवन भयो, अर्को चाहिँ त्यो जीवन जो चाहिँ कहिले मर्दैन, अमर छ। त्यो अमरत्व र जिउने कुरा, त्यो जीवन, भरपूरीको जीवन, म तिमीहरूलाई जीवन दिन्छु त्यो चाहिँ प्रशस्त मात्रामा भन्ने येशू प्रभुले योहन्ना 10:10 भन्नुभएको छ नि, त्यही भने जस्तो। वास्तवमा यो जीवन भनेको येशू प्रभु हुनुहुन्छ। अर्को ठाउँमा बाइबलमा सायद कलसी 3 अध्यायमा ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ भनेर त्यहाँ लेखिएको छ, होइन? ख्रिस्टमा हाम्रो जीवन छ, अथवा ख्रिस्ट हामीमा आएर जिउनुहुन्छ, त्यो नै आशिषको भरपुरी हो, त्यो नै जीवन हो। अनि त्यो जीवन चाहिँ अमर छ, नमर्ने। यो हरेक विश्वासीले जसले येशूलाई आफ्नो जीवन दिन्छ उसलाई यो जीवन प्राप्त हुन्छ, त्यो कुरो हामीले बुझ्नु पर्यो। त्यसैले 11, यसै सुसञ्चारको निम्ति म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्ति भएँ। अब यहाँनिर पावलले के भनिरहेको छ तिमोथीलाई भने, यो सुसमाचारको शक्तिको बारेमा भनिराखेको छ, किनभने यहाँनिर अहिले हामीले यसलाई एक्सप्लेन गर्दाखेरि त्यो कुरामा जान्छौँ। पावलको एउटा कैदमा अब मृत्युदण्ड हुने अवस्थाको परिस्थिति सुसमाचारको खातिर। त्यसैले संसारमा सुसमाचारको लागि जिउनु, येशु प्रभुको लागि जिउनु पावलको समय, तिमोथीको समय भनेको चाहिँ अङ्ग्रेजीमा होस्टाइल भन्छ, पुरै सतावट र कष्ट भोग गर्ने मान्छेहरू, विरोधीहरू बढ्छन्, धेरै मान्छेहरूबाट विरोध सहनुपर्छ, खेदो सहनुपर्छ, मानिसहरूलाई मन पर्दैन त्यो कुरो। त्यो कुरो उसको त्यो बेलामा पनि त्यो थियो नि त, त्यो कुरो हामीले कल्पना गर्नुपर्छ। तर तिमोथी चाहिँ के छ, अब ऊ त भर्खरको जवानी, त्यहाँमाथि पनि ऊ चाहिँ अलिकति लाज मान्ने होइन, एकदम हिम्मत गरेर बोल्ने होइन। यो सबै कुराको बिचमा पावलले तिमोथीलाई के गर्दैछन्, उत्साह दिँदैछन्। त्यसैले आज हामीले एउटा लजालु तिमोथी, कमजोर महसुस गरेर डराइराखेको तिमोथीलाई अस्ति सात पदमा पनि डरको आत्मा होइन भनेर हामीले हेरेको थियौँ, अनि आज चाहिँ साहसको निम्ति, अनि त्यो साहस चाहिँ किन हामीले साहस गर्न सक्छौँ भन्ने कुरामा चाहिँ छवटा पोइन्ट हामीले हेर्नेछौँ। त्यसैले 12-13 म पढ्छु, दोस्रो कोरन्थी 1 को। यसकारण मैले यी कुरा भोगेको पनि छु, तर म शर्माउँदिनँ। यहाँनिर शर्माउने कुरा यहाँ फेरि आयो, म शर्माउँदिनँ किनभने मैले कसमाथि विश्वास गरेको छु सोमा जान्दछु, र मलाई निश्चय छ जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ। यो चाहिँ पाउलको एउटा जोसिलो गवाही छ, परमेश्वरबाट जुन निश्चयता उसले पाएको छ, त्यो निश्चयतालाई तिमोथीलाई भनेर तिमोथीलाई साहस प्रोत्साहन दिन खोजिराखेको छ। 13 पद, ख्रिस्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले मबाट सुनेका साँच्चा खाँटी वचन भन्छ अर्को अनुवादमा, साँच्चा कुराहरूका नमुनाको अनुसरण गर। त्यसैले तिमोथीलाई चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा के भनेको छ भने नि, येशू ख्रिस्टमा भएको तिम्रो विश्वास र प्रेममा तिमीले मबाट सुनेको होइन, खाँटी वचन, साँचो वचन, अनि त्यसको नमुनाको अनुसरण, भनेपछि त्यस अनुसार जिउने, त्यो वचन अनुसार जिउने भन्ने कुरा यहाँ आउँछ। अनि मलाई यो अर्को दुईवटा एउटा पद पनि पढ्नु मन लाग्यो, यो 14मा, तिमीलाई जिम्मा लागेको सत्यलाई हामीमा बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख। अनि त्यस्तै 15, एसियामा हुनेहरू सबै मबाट तर्किएका तिमीलाई थाहै छ, तीमध्ये फुगेलस र हर्मोनियस हुन्। अब यसको बारेमा हामी आज हेर्दैनौँ, तर आज खासमा दुईवटा पद मात्रै हेर्छौँ होला। त्यसैले तपाईँलाई मैले यो कुरा चाहिँ आजको विषयमा, आजको खास विषय चाहिँ अघि सुरुमै मैले भने, तिमोथी चाहिँ अब कल्पना गरौँ, धेरै मानिसहरू, एकजना एउटा कुन चाहिँ कमेन्ट्री मैले पढेको थियो अस्ति, हामीले हफ स्टिमर कि के होइन, वेस्ट मिनिस्टरको प्रिचर 16 शताब्दीको, 16औँ शताब्दीको, सुसमाचारको लागि परमेश्वरको वचन जस्तो छ त्यस्तै विश्वास गर्ने, परमेश्वरको आज्ञा त्यसरी पालन गर्ने कुरामा उसले आफ्नो ज्यान गुमाएको छ। अनि ब्लडी ब्लडी मेरी भन्नेले चाहिँ उसलाई चाहिँ मृत्युदण्ड जलाएर दिएको कुरा हामीले सुनेका छौँ। एकजना मान्छे यस्तै खालको ख्रिस येसुमा चाहिँ सतावट खप्नुपर्ने भन्ने कुरा उसको मनमा आएछ, अनि ऊ पनि त्यस्तै सतावट, एकजना मान्छे, मैले त्यो अहिले यतिखेर त्यो मैले तयार गरिनँ, मलाई ठ्याक्कै भन्नु मन लाग्यो, तर एउटा कमेन्ट्रीमा, कसको कमेन्ट्री भने, वारेन वेस्ली मुडी बाइबल चर्चको पास्टर हो, ऊ चाहिँ सिकागो मुडीले सुरु गरेको चर्च, वारेन वेस्ली अहिले त बितिसक्यो, उसको कमेन्ट्री छ नयाँ नियमको कमेन्ट्रीमा, धेरै किताब पनि लेखेको छ उसले। अनि उसले चाहिँ के भन्थ्यो भने, एकजना मान्छेको बारेमा उसले बाँडेको थियो, त्यो मान्छेलाई चाहिँ सतावट आउनु लागेको छ, अनि उसले चाहिँ के विचार छ, म साँच्चै सतावट आयो भने मैले दुःख, अब यो हामीले भर्खरै त्यो हफको बारेमा सुने, स्टिमरको बारेमा सुनेछौँ नि, उता जिउँदै जलायो, अनि उसले मलाई पनि अब जलाउनु पनि सक्छ, अनि के होला त्यसो गऱ्यो भने भनेर विचार गरेर एक दिन मैनबत्ती बालेर उसले आफ्नो एउटा औँला चाहिँ टेस्ट गर्यो, त्यो मैनबत्तीमा जलायो अन्त खप्नै सकेन। अनि उसले त्यतिखेर चाहिँ उसले के विचार गरेछ भने, म त नसक्ने रहेछु, यसुको वचनमा म खडा हुन नसक्ने रहेछु, किन दुख्यो नि होइन। तर जुन दिन उसलाई साँच्चै दुःख परेको थियो, परमेश्वरले उसलाई चाहिँ त्यो साहस दिनुभयो, बल दिनुभयो, शक्ति दिनुभयो, र ऊ ख्रिस्टको लागि एकदम समर्पित जीवन जिउन सक्यो। त्यति मात्रै मैले सम्झेको छु अहिले। र भन्दै गर्दाखेरि यहाँनिर पावलको जीवन सुसमाचारको लागि बलिदान भएको, जसरी ख्रिस्टले त हाम्रो पापको लागि बलिदान हुनुभयो, अब पावललाई त येशु प्रभुले त कुनै पनि बेला छुटकारा दिन सक्नुहुन्थ्यो नि, तर यति शक्तिशाली पावल, उसको शरीरमा रुमाल छुवाएर लगेर मान्छेलाई छुवाएपछि मान्छे बिसेको हुन्थ्यो पावलको जीवनमा, होइन? यति धेरै परमेश्वरको बारेमा उसलाई थाहा छ, तर उसले चाहिँ यो मृत्युदण्ड भोग्नु परेको कुरा चाहिँ यो परमेश्वरको एउटा योजना, त्यो रहस्यमय छ। अनि आज हामी कुरा गरिरहेछौँ सायद यसरी, किनभनेदेखि येशु प्रभुको 12 जना चेलाहरू शक्तिशाली थिए, उनीहरूले अचम्मका कामहरू गर्न सक्थे, तीमध्ये 10 जना होला, 10-11 जना चाहिँ युहन्ना प्रेरित युहन्ना बाहेक अरू चाहिँ मृत्युदण्ड पाएका छन् उनीहरू सबैले, होइन? उनीहरूले ज्यान दिनु पर्यो। प्रेरित युहन्नाले नि सतावट पाए, पत्मोसको टापुमा गएर बस्नु पर्यो, तर पछि चाहिँ उसलाई त्यस्तो, ऊ चाहिँ आफ्नो कालगतिले धेरै वृद्ध भएर मरेको थियो अरे, होइन? त्यस कारणले त्यो कुरा गर्दाखेरि यो आजको विषय भन्दाखेरि चाहिँ दोस्रो तिमोथी 1:8-13 विषय हो, यो 6 पदहरू। अनि यहाँनिर खास सन्दर्भ के छ भने, दोस्रो तिमोथीको पत्र लेख्दै गर्दा पावल आफ्नो मृत्युदण्डको पर्खाइमा रहेको थिए। अब तपाईँ विचार गर्नुहोस् न, म चाहिँ कुनै पनि बेला मेरो ज्यान जान सक्छ भनेपछि मान्छेलाई कस्तो अवस्था होला, तर पावललाई त्यस्तो केही पनि थिएन। उसले चाहिँ मेरो लागि चाहिँ जिउनु ख्रिस्ट, मर्नु लाभ, परमेश्वरसँगको उसको सम्बन्धले, किनभने तर कसमाथि विश्वास राखेँ म निश्चय छु, अहिले भर्खरै हामीले 12-13 पढेका थियौँ, होइन? कतिमा पढेका थियौँ। त्यस कारणले यहाँनिर जुन उसको निम्ति यो खालको अवस्थामा बस्नु भनेको चाहिँ चान्चुने कुरा होइन, मृत्यु नजिकिँदै गर्दा तिनले आफ्नो आत्मिकी छोरा तिमोथीलाई पवित्र आत्माको अगुवाईमा परमेश्वरले दिनुभएको आफ्नो जिम्मेवारी तिमोथीलाई दिँदै यो कुरा यहाँ प्रस्तुत गरेको हामी देख्छौँ। अनि मेरो प्रस्थानको समय नजिकै छ, तर हे प्रभुको दास तिमोथी, प्रभुमा ढाडस साहसी गर र परमेश्वरको वचन प्रचार गर्नमा निडर भएर प्रचार गर। परमेश्वरको वचन जीवन दिनु परे पनि घोषणा गर्न पछि नपर, त्यो कुरो उसले सिकाएको हो यहाँनिर, होइन? जब तिम्रो आफ्नो समय आउँछ, एक साहसी परमेश्वरको मानिस जस्तै सुसमाचारको निम्ति शारीरिक मृत्यु मर्न पनि तयार हो, जीवनमा होस् या मृत्युमा, परमेश्वरको अनुग्रहमा कहिल्यै ननिभ्ने एउटा मैनबत्ती जस्तै ज्योति दिने दिइरहन तिम्रो जीवन प्रयोग हुन सकोस्। यो चाहिँ तिमोथीलाई साहसको रूपमा उनले दिएको कुरा थियो। त्यसैले त्यो साहसको कुराहरू गर्दाखेरि चाहिँ तिमोथी जो लजाउँथे, जो त्यतिखेरको संसार एक प्रकारले पावल जेलखानमा हाल्ने न्युरो सम्राट, रोमी सम्राट, अनि त्यो त्यो त सबै ठाउँमा थियो, तिमोथीलाई पनि त्यसको डर थियो, मान्छेहरू विरोध गर्थे, यहुदीहरू त्यत्तिकै विरोध गर्थे, तिमोथीलाई सजिलो थिएन नि। अनि तर पावलले तिमोथीलाई साहस दिनलाई यी कुराहरू लेख्दैछन्, दोस्रो तिमोथी 1:8-13। पहिलो चाहिँ सुसमाचारप्रति शर्माउने नहो, सुसमाचारप्रति चाहिँ नलजाऊ, नशर्माऊ, त्यसले कुनै हिचकिच नआओस्, तिमीमा साहस होस्, सुसमाचारमा शक्ति छ। यो 1:8 त्यो भयो। अनि 9:8-9 चाहिँ परमेश्वरको शक्ति र अनुग्रहमा चाहिँ, यो सुसमाचारमा चाहिँ परमेश्वरको शक्ति र अनुग्रह छ। त्यस कारणले तिमी कमजोर भए पनि सुसमाचारको शक्ति तिमीले महसुस गर्न सक्छौ, पवित्र जीवनको बोलावट सुसमाचारले दिन्छ, अर्को स्रोत। त्यसले खास गरिकन पावलले त्यो कमजोर तिमोथीलाई कहाँबाट हामी साहस पाउन सक्छौँ भन्ने, त्यो साहसको स्रोत जो चाहिँ परमेश्वरबाट आउने शक्तिको रूपमा सुसमाचारलाई प्रस्तुत गरेको हामी यहाँ देख्छौँ। अनि तेस्रो कुरा पवित्र जीवनको बोलावट, नौपद। चौथो कुरा जीवन र अमरता, जो अघि हामीले हेरेको थियौँ, अजम्मरी जीवन भनौँ, कहिले नमर्ने। अनि पाँचौँ कुरो कष्ट भोग र सफल परिणाम, सफल भनेको सक्सेस एन्ड सफरिङ होइन। अनि अर्को छैटौँ पोइन्ट चाहिँ साँचो शिक्षाको नमुना, खाँटी वचनलाई पछ्याउने कुरा, यो पदहरूमा चाहिँ हामीले देख्छौँ। तर आज मैले केवल यो तिनवटा पोइन्ट मात्रै भन्न गइरहेको छु यहाँनिर, तिनवटा पोइन्ट यो मैले तपाईँलाई भनिसकेको छु। पहिलो पोइन्टमा हामी जान्छौँ। पहिलो पोइन्टमा चाहिँ हामीले हेर्छौँ पावल र तिमोथीको समयमा चाहिँ, अघि भर्खरै मैले भनिसकेँ, संसार एकदमै पापको दलदलमा थियो। अहिले पनि एक प्रकारले हेऱ्यो भने संसार पापको दलदलमा छ। अझ भन्नु पऱ्यो भने चर्च पनि दलदलमा छ। कतिजना मान्छे पास्टर हुन्छन्, अगुवा हुन्छन्, क्रिस्चियन हुन्छन्, तर उनीहरूको काम के छ? एकले अरूलाई फसाएर आफू अगाडि बढ्ने। अनि परमेश्वरको वचनमा ल्याएर दाज्ने हो भने सुनलाई कसीमा लगाए जस्तो धेरै जस्तो मान्छे क्रिस्चियन छैनन् नि खासमा, किनभने संसार अथवा त्यो पापको दलदलमा सबै परेका छन्। उनीहरूले आफूलाई क्रिस्चियन भन्छन्, सान्त्वना लिन्छन्, तर वास्तवमा परमेश्वरको पछि लागेका छन्। त्यो अवस्था छ नि। अनि उनको बेलामा त्यही थियो, तर पावललाई थाहा थियो तिमोथी अलिक लजालु, अलि अप्ठ्यारो मान्ने, बोली नहाल्ने, कमजोर व्यक्तित्व भएका व्यक्ति थिए। अनि परमेश्वरको अनुग्रहको शक्तिमा कसरी साहसी हुन सकिन्छ, कसरी बलियो हुन सकिन्छ भनेर, त्यो साहस र बलको निम्ति हाम्रो स्रोत के हुन्, त्यही कुराहरू चाहिँ पावलले तिमोथीलाई यहाँ बताएको हामी देख्छौँ, जुन चाहिँ परमेश्वरको स्रोतमा भरोसा गरेर तिमोथी परमेश्वरको निम्ति प्रयोग हुन सक्छ, जुन चाहिँ सुसमाचार नै हो। अनि सुसमाचारमा निडर भएर खडा हुने, तर सुसमाचारप्रति नशर्माउने, त्यो कुरा नै मुख्य जोड दिएर भनेको हामी देख्छौँ यहाँनिर। अनि क्रिस्चियनहरू अक्रिस्चियनहरूको सामु धेरैचोटि लजाएको हामी देख्छौँ, होइन? अब मेरो आफ्नो बारेमा यो जहिले पनि, अस्ति मैले कलसीको पढ्दाखेरि पनि मैले आफ्नो याद गरेँ, यो पढ्दा पनि मैले याद गरेको छु, र परमेश्वरलाई धन्यवाद दिन्छु। जुन बेलामा म विश्वासी भएँ, मनमा दुईवटा आत्मा त आउँछ, अरूलाई भनी नहाल्ने, अलिकति सङ्कोच, सकेसम्म कन्फ्लिक्ट कम गर्ने, सबै सकेसम्म केही कुरो फेस नगर्ने, त्यो सोच आउँछ नि। तर तपाईँलाई थाहा छ, मैले ठुला साना सब मान्छेलाई घोषणा गरेको छु, होइन? यो चाहिँ उसले भन्दै हुन्छ, अरूले भन्दै हुन्छ भने बसेन, आफैले घोषणा गरेको छु। त्यो कुरा म तपाईँहरूलाई भन्न चाहन्छु, किनभने तपाईँले घोषणा गर्नुभएको छै छैन यहाँनिर। यो प्रश्न हो आज, तपाईँले अर्काले घोषणा गरेको कुरा तपाईँको लागि हुँदैन। परमेश्वरले गरेको बोलावट चाहिँ तपाईँको लागि तपाईँले पुरा गर्नुपर्छ, होइन? यो कुरो, त्यही कुरो यहाँनिर छ, हामी त्यही कुरो देख्दछौँ, होइन? ख्रिस्टको गवाही धेरै जस्तो मान्छेले बाँड्दैन, कतिचोटि चाहिँ आफ्नो नजिकको मान्छेहरूलाई चाहिँ भन्ने हुन्छन्, कतिचोटि चाहिँ आफ्नो अफिसमा, स्कुलमा। मैले त, म इन्जिनियरिङ कलेजमा, मलाई आज पनि याद छ, 50 जनाभन्दा बढी विद्यार्थीहरू म विश्वास गरेको दिन अगाडि गएर पुरा लेक्चर दिइरहेको थिएँ मैले। आई वाज लिल डिफरेन्ट, होइन? हुन त अब म पहिला नास्तिक, कोही सानो नडराउने, जे पनि, अब त्यो ख्रिस्टमा विश्वास गरेपछि त मेरो हृदय त गदगद भाथेको थियो, होइन? मलाई पक्का थियो, त्यही कारण मैले कसैको डर मान्ने कुरै भएन। मैले त मान्छेहरूलाई सुनाउँथेँ नि, होइन? कतिजना मान्छे विरोध गर्न आउँथे, कतिजनासँग विवाद पर्थ्यो, होइन? कतिजना, त्यसको कुरा छुट्टै छ। तर यहाँनिर हामीले हेर्दै गर्दाखेरि चाहिँ तिमोथीको जीवनमा चाहिँ त्यो डरपन थियो, त्यस कारणले पावलले उनीहरूलाई साहस दिनलाई यी सबै कुरा भनेर उनको विश्वासलाई बलियो बनाउन कोसिस गरेको हामी देख्छौँ। अनि मलाई थाहा छ, धेरैजना मान्छे पनि चिन्छु म, उनीहरूले आफ्नै घरमा कहिल्यै म विश्वासी भनेनन्, अफिसमा भनेनन्, अनि उनीहरूको कहिले पनि आफ्नो दाजुभाइ, आफ्नो आमा बुवा कहिले विश्वास गरेनन्। अनि मलाई, हुन त म अर्कालाई न्याय गर्नु हुँदैन, होइन? उनीहरूको विश्वास, उनीहरूको जिम्मेवारी परमेश्वर अगाडि छ, कहिलेकाहीँ मलाई शङ्का लाग्छ, जसले आफ्नो मान्छेलाई गवाही नदिएर घोषणा गर्दैन त्यो मान्छेको मुक्ति कहाँ छ भनेर साँच्चै मलाई चाहिँ ठुलो, मलाई एकदम ठुलो प्रश्न आउँछ। किनभनेदेखि अब फेरि एउटा कुरा के हुन्छ भने, कहिलेकाहीँ सबैले विश्वास गर्छ भन्ने ग्यारेन्टी चाहिँ छैन, नगर्नु पनि सक्छ। तर तपाईँले आफ्नो मनबाट भ्याएसम्मको पुरा हृदयले उसलाई सत्यता बताउनु भयो कि भएन, त्यो र तपाईँ र तपाईँको र परमेश्वरको बिचको कुरा हो यो। तपाईँले बचाउनु भएन भने प्रभुलाई थाहा छ नि, प्रभु चाहिँ चाहनुहुन्छ, यो कुरो बाइबलमा छ होइन, येशु प्रभुको आज्ञा पनि त्यो हो, अरूलाई बताउनै पर्छ होइन। त्यसैले यहाँनिर पावल तिमोथीलाई सुसमाचारसित नशर्माऊ, नलजाऊ, किनभने सुसमाचारमा शक्ति छ। यो कुरो यहाँ भनेको हामी देख्छौँ, यो पहिलो पोइन्टमा हामीले भर्खरै के हेरिरहेछौँ यहाँनिर, पहिलो पोइन्टमा कहाँ गयो मेरो, फेरि सुसमाचार प्रति शर्माउने न हो किनभने यसमा शक्ति छ। यहाँ के छ, यसकारण हाम्रो प्रभुको गवाही, मैले 8 पद पढ्दैछु, प्रभुको गवाही दिन शर्म नमान न त म उहाँको कैदीको। भनेको मतलब पावलले अर्को ठाउँ भनेका छन् नि, कतिजना मान्छेहरूले पावल पक्राउ परेपछि उनलाई त्यागेर गए, छोडिदिए, उनलाई भेट्न त्यहाँ पनि गएनन्। तर तपाईँले राम्रोसँग पढ्यो भने कतिजना मान्छे खोजी खोजी गएर भेटेको कुरा पनि हामीले पढ्छौँ पावललाई, होइन। अब हुन्छ नि कोही मान्छे पक्राउ पऱ्यो भने म पनि गयो भने मलाई पनि पक्रिन्छ कि भन्ने डर हुन्छ, होइन, धेरै किसिमको छ। त्यस कारणले परमेश्वरमा पक्का भरोसा गरेपछि त्यो डराउनु नपर्ने कुरा यहाँ छ। त्यसैले यहाँनिर के छ, नडराऊ र मसँग पनि नडराऊ, किनभने परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख भोगमा तिमी सहभागी हो। अनि यहाँनिर उसले के भन्न खोजेको छ भने, सुसमाचारमा चाहिँ परमेश्वरको शक्ति छ, त्यसैले सुसमाचारको निम्ति त्यसलाई घोषणा गर्ने, प्रचार गर्ने अथवा त्यसको निम्ति कहिलेकाहीँ सङ्कष्ट दुःख भोग्ने कुरामा पछि नहट सहभागी हो, त्यो कुरो यहाँ भनिरहेको छ होइन। अनि हामीलाई थाहा छ कति मानिसहरू क्रिस्चियन हुँ भनेर भन्ने साहस गर्दैन, अघि मैले भनिसकेको थिएँ होइन। कति मानिसहरू उनीहरूको अफिसमा, स्कुलमा, गाउँमा, समाजमा कहिल्यै आफ्नो गवाही दिया हुँदैन, किनभनेदेखि अरूले गर्दै भइहाल्यो त होइन, आफूले मुख परेर कहिल्यै मान्छेलाई हेर्नुहोस् मैले उद्धार यसरी पाएँ, तपाईँसँग उद्धार छ अनुभव गवाही तपाईँ बाँड्न सक्नुहुन्छ नि, तपाईँको गवाही चाहिँ अरूले बाँडेर हुँदैन नि, तपाईँले बाँड्नुपर्छ नि होइन। त्यस कारण यो उत्साह तपाईँलाई म आज त्यही कारण म अलिक डिटेलमा गरिरहेको छु। कतिपटक उनीहरूले चाहिँ यस्तो मान्छे पनि मैले देखेको छु, क्रिस्चियन भनेर भन्छन्, अब उनीहरूको परिवारका इष्टमित्रका मान्छेहरू, साथी सङ्गतिका मान्छेहरू क्रिस्चियन हुँदैनन्, अनि उनीहरूले कहिलेकाहीँ धर्म सम्बन्धी कार्यहरू गरिरह हुन्छन्, अनि क्रिस्चियन भनाउँदाहरू उनीहरूको अगाडि गएर उनीहरूलाई फेस गर्न नसकेर रिसाउँछ भनेर हो कि कम्प्रोमाइज गर्न पुग्छन्, उनीहरूकै कुरामा सहभागी, जुन चाहिँ परमेश्वरको निन्दा हुन्छ त्यो कुराले परमेश्वरको निन्दा हुन्छ, परमेश्वरको महिमा हुँदैन, किनभने परमेश्वर त मूर्ति पूजाको मुनि त हुनुहुन्न नि, परमेश्वर त सर्वशक्तिमान हुनुहुन्छ नि, मूर्ति पूजा शैतानको काम हो होइन। तर कतिजना मान्छेहरूले यो मूर्ति पूजा शैतानलाई पूजेको कुरा हो भनेर पनि त्यति धेरै ज्ञान छैन, कतिचोटि मूर्तिमा चढाएको प्रसाद खान पुग्छन् मान्छेहरू। हुन त बाइबलमा कसै कसैलाई चाहिँ प्रसाद खाँदा पनि केही मतलब छैन किनभने उसको विवेक शुद्ध छ भने भन्ने कुरा पनि छ, तर बाइबलमा हामीले त्यसको बारेमा रोमीमा धेरै कुरा पाउँछौँ, कमजोर मान्छेको लागि चाहिँ समस्या हुन्छ भन्ने कुरा पनि पाउँछौँ। त्यसैले कतिचोटि खानेकुरामा लुप्त भएर, कतिचोटि रुपियाँ पैसाको कुरामा लुप्त भएर, भ्रष्ट भएर क्रिस्चियनले गर्न नहुने काम उनीहरू गर्न पुग्छन्, अख्रिस्चियनहरूतिर नारिएर। बाइबलमा एउटा कुरा छ नि, अन्य जातिहरूसित हल नबाँध्यो भन्ने कुरा, वास्तवमा अन्य जातिहरूसँग हल नबाँध्यो भन्ने कुरा बिहेको सम्बन्धमा मात्रै होइन, बिहेको सम्बन्धमा सबभन्दा महत्त्वपूर्ण हो। तपाईँले बे गरेको तपाईँको जीवनसाथी मुक्ति पाएको व्यक्ति हुनुपर्छ, अनि त्यो मुक्ति पाएको छैन भनेदेखि तपाईँलाई एक दिन त्यो मान्छेले खाल्टामा हाल्छ, बाइबलमा त्यस्तो कुरा हामी सिक्छौँ। कहिले पनि क्रिस्चियनले अख्रिस्चियनलाई भन्दा अख्रिस्चियनले क्रिस्चियनलाई तान्छ, धेरै जस्तो सांसारिक रूपमा त्यसैले यो सुसमाचारको निम्ति खडा हुने कुराको विषयमा यो सबै कुरा आउँछ। त्यसैले हामी परमेश्वरमा साहसी हुनुपर्छ, अनि यदि हामीमा सुसमाचारको बारेमा त्यस्तो समर्पणता छैन, ख्रिस्टको पक्षमा खडा हुनु सकेको छैन, कसैलाई सुसमाचार बाँड्ने बोझ छैन भनेदेखि हामीले हाम्रो विश्वास कस्तो छ भनेर जाँच्नु जरुरी हुन्छ। हाम्रो विश्वासलाई हामीले जाँच्नु राम्रो हुन्छ कतिचोटि, होइन? अनि यदि हामी परमेश्वरमा ठिक छैनौँ भनेदेखि चाहिँ हामीले पश्चाताप गरेर परमेश्वरको अगाडि ठिक सम्बन्ध बनाउनु जरुरी हुन्छ। यो दोस्रो कोरिन्थी 13:5 हो, मैले धेरैचोटि पहिला पढ्ने गर्थेँ। यहाँ यस्तो लेख्छ, तिमीहरू विश्वासमा दरिला छौ कि छैनौ भने आफैले आफैलाई जाँचेर हेर, आफैलाई जाँच, जाँचमा असफल भएनौ भने येशु ख्रिस्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो। यहाँ असफल भएनौ भने भन्ने शब्द छ नि, सफल भयौ भने भन्नु पर्यो, होइन? यहाँ त्यो भन्न खोजेको त्यो, तिमीहरू जाँचमा सफल भयो भने चाहिँ ख्रिस्ट तिमीहरूमा हुनुहुन्छ भने तिमीहरूलाई थाहा हुन्छ, असफल भयो भने चाहिँ के हुन्छ, ख्रिस्ट हुनुहुन्न नि। किन मान्छेले सुसमाचार मान्छेलाई बनाउने साहस गर्दैन? कतिचोटि ख्रिस्ट नै उनीहरूको हृदयमा नभएको पनि हुनसक्छ। त्यही कारणले यो एकदम महत्त्वपूर्ण कुरा हो। त्यसैले पावलले 2 तिमोथी 1:8 भन्छन्, येशु ख्रिस्टको सुसमाचारसित म शर्माउँदिन। त्यो पावलको कुरा त्यो छ। पावलले तिमोथीलाई सुसमाचार घोषणा गर्न 3 कुराहरूको ब्याकग्राउन्ड दिन्छन्। सुसमाचार घोषणा किन गर्नलाई मान्छे हिचकिच गर्छन् भन्ने कुरामा, पहिलो कुरा चाहिँ येशु प्रभु चाहिँ अदृश्य हुनुहुन्छ। अब येशु प्रभु संसारमा आउनुभयो, मान्छेको उद्धारको लागि पापको बलिदान भएर मर्नुभयो, गाडिएर पापलाई जितेर शैतानलाई हराएर बौरी उठ्नुभयो, त्यसपछि हाम्रो निम्ति उद्धारको काम पुरा गरेर स्वर्ग जानुभयो, अहिले परमेश्वरको दाहिने बाहुलीमा बस्नु भएको छ। यो सबै कुरो सुसमाचार हो, वास्तवमा हो। अनि अहिले आत्मामा येशु प्रभु ममा हुनुहुन्छ, तर देखिँदैन के, होइन? त्यसैले मान्छेले के विचार गर्छ भने उहाँलाई देखिँदैन। त्यस कारण कतिजना मान्छेहरूको विचारमा चाहिँ यो पनि हुँदैन कि त्यो परमेश्वरको ज्ञान राम्रो नभएर होला, परमेश्वर उनीहरूले गरेको कामहरू चाहिँ त्यो परमेश्वरको अगाडि चाहिँ गर्न नमिल्ने कामहरू गरेर आउँछन्, झुटा कुरा गरेर आउँछन्, होइन? गलत काम गरेर आउँछन्। मैले अघि भनेका विषयहरू जो परमेश्वरको लागि निन्दा हुन्छ, परमेश्वरको दास कि। तर एउटा पोइन्ट के हुन्छ, परमेश्वर चाहिँ अदृश्य भन्दा पनि परमेश्वर त आत्मामा हुनुहुन्छ नि, उहाँले त देख्नुहुन्छ नि हरेक कुरा, हाम्रो हरेक कुराको हिसाब एक दिन हुन्छ नि। यो कुरो मान्छेले बुझ्दैन कतिचोटि, त्यस कारण उनीहरू दुई जिब्रे जीवन धेरै क्रिस्चियनको देखेको छु, दुई जिब्रे, जसरी मान्छेहरूसँग देख्दा र नदेख्दा उनीहरूले व्यवहार गर्छन्, परमेश्वरलाई पनि त्यसै गरी विचार गर्छन्, किन परमेश्वर अगाडि त देखिँदैन। तर वचनको ज्ञान राम्रोसँग नभएर, वचन पनि जाने होला तर त्यसलाई हृदयमा ग्रहण नगर्न पनि होला सायद, होइन? त्यसैले अदृश्य भएको कारणले, किनभनेदेखि म प्रार्थना गर्छु, दिनदिनै प्रार्थना गरिरहेछ, दिनदिनै बाइबल पढिरहेछ, तर उहाँको कुरा चाहिँ मैले सुने पनि छैन, सुन्नु सक्दिनँ, उहाँले के भन्नुहुन्छ कि भन्नुहुन्न थाहा छैन। र मान्छेलाई कतिचोटि त्यस्तो बारेमा अलिकति निश्चय थाहा नभएको हुनसक्छ। अर्को शब्दमा भन्नुपर्दा, उसको भ्यू अफ गड, ओल्ड भ्यू भन्छ नि, दृष्टिकोण, पर्सपेक्टिभ पनि भन्छ, परमेश्वर कस्तो हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा के देख्नुहुन्छ, के देख्नुहुन्न, कसरी व्यवहार गर्नुहुन्छ, हामीलाई त उहाँले के पनि नगरे जस्तो लाग्छ, तर वास्तवमा बाइबलले के भन्छ। यो ज्ञान नभएर मान्छेहरू सुसमाचार प्रचार गर्न पनि डराउँछन्। दोस्रो कुरा चाहिँ, पावलले सुसमाचारको कारण मान्छेहरू झेलखानमा परेको छ, होइन? अर्को, पावल भर्खरै झेलखानमा परेको छ, अहिले भर्खरै हामीले कतिवटा कुराहरू हेरेर आउँछौँ, क्रिस्चियन भएको कारणले कति ठाउँमा मान्छेहरूलाई रेटिएको छ, होइन? धेरै मान्छेहरूको गवाईहरू यसरी हामीले सुनिराखेका छौँ। अनि त्यतिखेर रोमी सम्राटको चाहिँ एकदमै क्रिस्चियनहरूप्रति चाहिँ एकदम रिसा थिए, रिसाएका थिए। त्यो बेलामा रोमको सहरमा आग लागि हुँदाखेरि उनीहरूले यो नास्तिक भन्थे क्रिस्चियनलाई, किनभने यो चाहिँ के भन्छ त्यसलाई, मान्छेको मासु खाने, किनभने प्रभु भोज गर्दाखेरि हामीले त्यो गर्ने हुँदा, उनीहरूले एकदम गलत अर्थ लगाएर दुनियाँभरको क्रिस्चियनलाई दोष लगाएका थिए नि त। त्यस कारणले उनीहरूले सुसमाचार मान्छेहरू झेलकान पर्छन्। त्यो डरले गर्दाखेरि सायद होला उनीहरू सुसमाचार प्रचार गर्न सक्दैनन्। तर सुसमाचारमा हामीले पक्का भरोसा गरेर विश्वास गरेर उहाँमा जिउँछौँ भने चाहिँ सुसमाचारको शक्तिमा, परमेश्वरको शक्ति भएको कारणले हामी यी सबै कुराहरूमाथि विजय हासिल गर्न सक्छौँ। तेस्रो कुरा, मान्छेले सुसमाचार प्रचार गर्न नसक्ने कारण चाहिँ के हुन्छ? सुसमाचार प्रचार गर्दाखेरि तुरुन्तै मान्छेहरू खनिन्छ। अहिले यतिखेर भन्नु पर्दाखेरि गाउँ गाउँमा, मैले हिजो अस्ति पनि पढिरहेको थिएँ कतातिर, गाउँ गाउँमा तपाईँले प्रचार गरेको भेटायो भनेदेखि अहिले भर्खर पक्राउ पर्न पनि सक्छ। मान्छेहरू तुरुन्तै युट्युब लिएर आउँछन्। धेरै कुरा छ नि, त्यसरी मान्छे होसियार हो, हामीले बुद्धि पनि पुऱ्याउनु पर्ला। किन मान्छेलाई प्रचारै गर्नुपर्छ भन्ने छैन। मैले विश्वास गरेको बेलामा त एकदम अन्डरग्राउन्ड थियो, र मान्छेलाई पहिला प्रार्थना गरेर होसियारी साथ, त्यो बेला पनि मान्छे विश्वासमा आइराखेको हुन्थ्यो। त्यसैले परमेश्वरको तरिका छ। तर मान्छेहरू के हुन्छन् त, किन सुसमाचार प्रचार गर्न सक्दैनन् भन्दाखेरि चाहिँ अब आफ्नो आमाबाउलाई भन्न नसक्नु कारण, कहिलेकाहीँ चाहिँ उनीहरूको आफ्नै विश्वास पनि, धेरै मान्छेहरू चाहिँ यो क्रिस्चियन हुने पनि स्वार्थ पुरा गर्न हुन्छन् कि जस्तो पनि लाग्छ कहिलेकाहीँ। क्रिस्चियन हुने पनि धन कमाउने नै माध्यम, पेसाको माध्यम, होइन अमेरिका जाने माध्यम पनि भन्छन् कतिचोटि। कोही कोही मान्छेको त्यस्तो पनि हुनसक्छ। मैले एक दुईजनाको कुरा पनि सुनेको थिएँ, कतिजना मान्छेले चाहिँ क्रिस्चियन भएर घर बनाएको कुरा पनि उसले भनेको, उसैले भनेको कुरा, म उसको नाम अहिले लिन्न, अहिले पनि ऊ क्रिस्चियनै छ, फेसबुकमा उसको सबै देखिन्छ बेला बेलामा। एनिवे तर हामीले चाहिँ परमेश्वरको वचनलाई सत्य प्रकारले नबुझ्दाखेरि, होइन त्यसले मान्छे विरोधीहरू आउन सक्छन् भनेर मान्छेहरू सुसमाचार प्रचार गर्न सक्छन्। तिमोथीलाई पनि यही कारण थियो, किनभने त्यतिखेर उसले सुसमाचार प्रचार गर्न थाल्ने बित्तिकै विरोधीहरू आउँथे। जसरी भर्खरै पावल चाहिँ झेलखानमा परेका छन्, उसको मृत्युदण्ड हुनेवाला छ, उसलाई कति डर होला त त्यहाँनिर, होइन? त्यसैले सुसमाचार प्रचार गर्दाखेरि चाहिँ अरिङ्गलको गोरो जस्तै विरोधीहरू आउँछ भन्ने पनि छ। त्यसैले हामीले के गर्ने त भन्ने यहाँनिर प्रश्न आउँछ। र मैले भने नि, मैले विश्वास गरेको बेलामा चाहिँ तुरुन्तै झेलखान जान सक्थ्यो। त्यसैले मैले सुसमाचार त सुने, मैले पनि सुनाएँ, धेरै मान्छेहरूलाई विश्वासमा ल्याएँ, सम्भव छ। तर मुख्य कुरा के हो भनेदेखि, हामीले परमेश्वरको शक्तिमा विश्वास गर्नुपर्छ। वास्तवमा सुसमाचारले मानिसको घमण्ड, अर्को पक्ष के छ, किन मान्छेहरू विरोध गर्छन् भन्दाखेरि चाहिँ सुसमाचारले चाहिँ मान्छेको घमण्ड, अहम्तामा चाहिँ लज्जित बनाउँछ उनीहरूलाई, होइन? मानिसहरू आफैलाई शक्तिशाली ठान्छन्, होइन, म त केही गर्न सक्छु भन्ने। तर सुसमाचारले के हुन्छ, तिमी आफैलाई बचाउन सक्दैनौ, मान्छे आफू चाहिँ बुद्धिमान भन्ने सम्झिन्छन्, होइन, कुनै पनि समस्याको समाधान आफै गर्न सक्छु भन्ने विचार गर्छन्। तर उनीहरूलाई जब सुसमाचारले चाहिँ के अरे तिमीले आफैलाई बचाउन सक्दैनौ भनेर भन्यो भने चाहिँ उनीहरूलाई त्यसले छुन्छ, होइन? सुसमाचारले गरेको घोषणा के छ भनेदेखि, मानिसले कुनै पनि उपायबाट, आफ्नो कोसिसबाट उद्धार पाउँदैन। तिमीले आफैलाई बचाउन सक्दैनौ, तिमी आफ्नो पापमा मरेका छौ, यु आर लस्ट इन सिन, त्यसैले तिमीलाई साँच्चो उद्धारकर्ताको आवश्यकता छ, मुक्तिदाताको आवश्यकता छ। अनि पावलले यो कुरा बुझेका थिए, त्यसैले यो सन्देश मानिसहरूलाई घोषणा गरे, र मानिसहरूले उनलाई झेलखानमै हाले पनि उनी कहिले पनि पछाडि हटेनन्। अनि त्यही कुरो तिमोथीलाई पावल भन्दैछन्, सुसमाचार प्रचार गर्ने साहस गर, सतावटदेखि पछि नहट, सताइनु पर्यो, मसँगै तिमीले दुःख भोगमा सहभागी हुनु पर्यो भने पनि सुसमाचारमा तिमी निर्धक्क लाग। यो कुरो पावलले यहाँ भनेको हामी देख्छौँ। सुसमाचारको निम्ति दुःखै आयो भने भोग्न तयार हो। अनि मेरो आफ्नो लागि याद छ, मलाई एउटा चाहिँ परमेश्वरलाई म धन्यवाद दिन्छु, मैले नयाँ विश्वासी हुँदाखेरि कुनै पनि बेला झेलखान जान सक्थ्यो, तर मलाई यस्तो विश्वास परमेश्वरले दिनुभएको थियो, कोही मान्छेले बन्दुक लिएर अगाडि ताक्यो भने म परमेश्वरलाई छोड्नेवाला छैन, मलाई त्यति ठुलो साहस थियो, होइन? कुनै पनि डर थिएन, रुपियाँ पैसाको लोभ पनि गरेको थिएन। त्यसैले सुसमाचारको निम्ति अब कतिचोटि ठुला नेताहरू, ठुला बडा धनी, होइन, अनि गण्य मान्ने मान्छेहरूलाई चाहिँ हामी सुसमाचार भन्न सक्दैनौँ नि, होइन? मैले त सबैलाई भनेको छु भन्न चाहिँ, होइन, ठुलो मान्छेलाई पनि एक दुईचोटि, एक दुईजना मान्छे मेरो काकालाई चाहिँ मलाई भन्न अलि अप्ठ्यारो अप्ठ्यारो लागेको थियो फेस गर्नलाई, तर मैले भने, मजाले सुनाएँ, अनि उनी मर्नुभन्दा अगाडि पनि मैले सुनाएको थिएँ। अनि उनले अलिअलि क्रिस्चियनको बारेमा राम्रो कुरा गर्थे, हेर बाबु तिमीहरू तिमी क्रिस्चियन भएर यति धेरै राम्रो काम गर्यो, यताउता क्रिस्चियन राम्रो हुँदो रहेछ यताउता चाहिँ भन्थे, अब विश्वास त गरेनन्, त्यो अर्कै कुरा हो होइन। तर मैले के भन्न खोजिरहेको छु भनेदेखि नि, तपाईँ जसले साहस गर्नुभएको छैन नि, तपाईँले नसुनाइकन सायद त्यो मान्छेले विश्वास गर्दैन। पहिलो कुरो तपाईँको आफ्नो मुक्ति पक्का हो कि होइन, होइन। त्यसैले यो कुरो यहाँनिर विचार गर्नुपर्छ। पावलले तिमोथीलाई यो भन्दै गर्दा सुसमाचारको शक्ति तपाईँले अनुभवै गर्नुभएको छैन, यसमा अनुमानै छैन, यसमा भरोसै छैन। खालि तपाईँ बनावटी क्रिस्चियन हुनुहुन्छ, के काम लाग्यो? तपाईँलाई पनि काम लागेन। त्यस कारण यो एकदम जरुरी छ। ख्रिस्टमा मात्रै उद्धार छ भन्ने कुरा मान्छेले बुझ्नुपर्छ। कुनै पनि धर्म कर्मले मान्छेलाई उद्धार गर्दैन, उनीहरू पापमा मरेका छन्, पापको कारण उनीहरूको आत्मिक रूपमा मृत छन्। यो हरेक व्यक्ति धन नाम इज्जत बल केही कुराले कुनै अर्को शक्तिले उसलाई उद्धार दिन सक्दैन। यो कुरो त सुसमाचारको हो नि त। तपाईँले त्यो कुरो पक्का अनुभव गरेको छ, विश्वास गरेको छ भने के हुन्छ? तपाईँले कसैले पनि नभनिकन तपाईँलाई निन्द्रा आउँदैन, किनभने यो त ठुलो कुरा हो नि त। मृत्यु र जीवनको मतलब छ नि त। जबसम्म तपाईँले यसरी सुसमाचारलाई विचार गर्नुहुन्न, सायद तपाईँले सुसमाचारलाई अनुभव गर्नुभएको छैन। उनीहरू आत्मिक रूपमा मृतक छन् नि तिनीहरू, होइन? त्यसैले यो कुरो हामीले बुझ्नुपर्छ। मानिसहरूले पापको दण्डबाट आफैलाई बचाउन सक्दैन। येशूको सुसमाचारमा विश्वास गरे भने, अब कहिले एकजना यो लुइस पोलाउ भन्नेले एउटा उदाहरण दिएको, छोटो मात्रै भन्छु, एउटा उदाहरण दिएको मैले सम्झाएको छु। लुइस पोलाउ भन्ने चाहिँ नेपालमा पनि आथे, हाम्रो गोविन्द भाइ आज आ छैन, गोविन्द पाण्डे भाइले विश्वास गरेको लुइस पोलाउको त्यो मिटिङ पछि पछि परमेश्वरले उसलाई काम गर्नु हो। लुइस पोलाउले के भन्थ्यो भने, उसले दुईजना मान्छेले ख्रिस्टलाई विश्वास गर्यो एउटै तरिकाबाट, एउटा धनी मान्छे एकदम शक्तिशाली मान्छे, अर्को चाहिँ पाले जस्तो सानो सानो पालेको काम गर्ने मान्छे। तर त्यो दुइटै मान्छे सुसमाचारको लागि चाहिँ के भयो भन्दाखेरि, त्यो धनी शक्तिशाली मान्छे पनि एउटै ठाउँमा आउनु पर्यो कि ऊ आफू के पनि गर्न सक्दैन आफ्नो उद्धारको लागि। उसले पश्चातापै गर्नुपर्छ, येसुलाई ग्रहण गर्नुपर्छ, आफ्नो जीवनलाई त्याग्नुपर्छ र येसुमा विश्वास गरेर येसुबाट अनुग्रह पाएर येसुको उद्धार शक्तिबाट मात्रै उसले उद्धार पाउँछ। उसले त्यसो गर्नु पऱ्यो भने त्यो पालेले पनि त्यही गर्नु पऱ्यो। दुइटैलाई एउटै पक्ष छ, प्रभुले दुइटैलाई एकै किसिमले परिवर्तन गर्नुहुन्छ, रूपान्तरण गर्नुहुन्छ। जब क्रुसको अगाडि कोही जान्छ, त्यहाँ शक्तिशाली ठुलो बुद्धिमान धनी बलियो अथवा कमजोर यो केही भेदभाव छैन। क्रुसको अगाडि म त यति धेरै काम गरेको मान्छे, यति धेरै मान्छे, यति शिक्षा लिएको मान्छे, काम छैन। क्रुसको अगाडि द फिल्ड इज लेभल भन्छ, सबैको एउटै अवस्था हुन्छ। त्यस कारण त्यो कुरो हामीले बुझ्नु पऱ्यो। त्यसैले प्रभु येशू ख्रिस्टमा जब मान्छे आउनुपर्छ, एउटै हिसाबले पश्चातापी भएर आउनुपर्छ, अनि मात्रै उहाँले उद्धार दिन सक्नुहुन्छ। सुसमाचारले मानिसको सम्पन्नता होइन, कोही मान्छे चाहिँ सेल्फ सफिसियन्ट हुन्छ अनि ऊ अहम्ता हुन्छ, आफैमा घमण्ड हुन्छ। धेरैचोटि नेपालको मान्छे घमण्डी नै छ होइन, नेपालको मान्छेमा चाहिँ हामी केही हौँ, हाम्रो खानदान हाम्रो को नि के भन्ने हुन्छ नि होइन। अब अलिकति पैसा कमाएर अलिक सुखविलास भइसकेपछि पनि मान्छे मख हुन्छ होइन, तर येसुको अगाडि यो मख काम लाग्दैन। हरेक मान्छेले पग्लिनुपर्छ, क्षमा माग्नुपर्छ होइन, येसुको अगाडि उहाँको अनुग्रह मा भरोसा गर्नुपर्छ, अनि मात्रै उहाँले मृत अवस्थाबाट हामीलाई जीवनमा ल्याउनुहुन्छ। त्यहाँ म को हुँ भन्ने कुराको केही अर्थ छैन। कोही कोही मान्छेले तँलाई थाहा छ म को हुँ, एउटा म बाइबल सुरु पढ्दाखेरि मिस्टर केरलले उदाहरण दिएको एउटा थियो क्या, दुईजना अस्ट्रेलियन सिपाहीहरू बेलायत युकेमा बेलायतमा घुम्न लाग रहेछ, सहरमा घुम्दै घुम्दै गर्दा हराएछ क्या, यता र उता खोजिरहेको रहेछ। अचानक एकजना जनरल जर्नेल सिपाहीको जर्नेल भेटेछ बाटोमा होइन, त्यसपछि त्यो अस्ट्रेलियन सिपाहीहरू होइन अनि त्यो जर्नलले देखेपछि उनीहरू जर्नललाई बाटो सोध्नलाई के गर्यो, तर सलाम सलाम केही ठोकेन होइन। अनि त्यसपछि जर्नलले चाहिँ उनीहरूलाई भनेछ, डु यु नो हु आई एम, तिमी सलाम टोक्नु पऱ्यो नि, म त जर्नल होइन। तर तिनीहरूले भनेछ, अरे हामीले त बाटो बिरायौँ, यो मान्छेले त आफैलाई बिर्सेछ भने जस्तै। परमेश्वरको अगाडि जाँदाखेरि चाहिँ हरेक व्यक्ति एउटै लेभलमा होइन, को हो केही मतलब छैन, किनभने ख्रिस्टद्वारा उद्धार पाउनलाई हामीले के पनि गर्न सक्छौँ। जब हामी परमेश्वरमा भरोसा गरेर सुसमाचारमा इमान्दारसँग त्यसले जे भन्छ त्यही प्रकारले ग्रहण गर्छौँ, त्यसको परिणाम परमेश्वरसँग हाम्रो सम्बन्ध हुन्छ, उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ, हामीलाई अङ्ग्रेजीमा रिजेनेरेसन भन्छ, सजीव नयाँ जन्म नयाँ बनाउनुहुन्छ। अनि हामी परमेश्वर हाम्रो विश्वासद्वारा परमेश्वरमा उहाँको आज्ञा पालन गर्न हामी तयार हुन्छौँ। त्यसैले यो सुसमाचारको कुरा गर्दै गर्दाखेरि पहिलो कुरा चाहिँ हामीले के हेऱ्यौँ भने, सुसमाचार चाहिँ सँग चाहिँ शर्माउनु नपर्ने कुरा, किनभने यो चाहिँ परमेश्वरको शक्ति हो। अब हामी दोस्रो पोइन्टमा जान्छौँ। दोस्रो पोइन्ट म छिटो छिटो गर्नुपर्ने, अब 10 मिनट जति छ। दोस्रो पोइन्ट चाहिँ परमेश्वरको शक्ति र अनुग्रहमा चाहिँ भरोसा गरेपछि हामीले चाहिँ के छ, सुसमाचारमा शर्माउनु पर्दैन। त्यसैले यहाँ हामी 8 र 9 पदको कुरा यहाँनिर छ, अनि तपाईँलाई मैले 8 पद फेरि पढ्छु। यसकारण हाम्रो प्रभुको गवाही दिन शर्म नमान, न त म उहाँको कैदीको, तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख भोगमा तिमी सहभागी हो। त्यसकारण यहाँनिर सुसमाचारमा चाहिँ परमेश्वरको शक्ति छ। म एउटा अर्को पद पढ्न चाहन्छु, त्यो चाहिँ यो रोमी 1:16 यहाँनिर यही कुरा छ, किनकि सुसमाचारसँग म शर्माउँदिनँ, किनभने विश्वास गर्ने प्रत्येकको मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहुदीहरूको निम्ति र अन्य जातिहरूको निम्ति पनि। भन्दाखेरि विश्वास गर्नेहरू हरेकको निम्ति सुसमाचार चाहिँ परमेश्वरको शक्ति हो। त्यसैले सुसमाचार हामीले मान्छेलाई घोषणा गर्छौँ भने त्यो केवल हामीले भनेको शब्द होइन कि, त्यसमा परमेश्वरको शक्तिले काम गरिराखेको हुन्छ। त्यही शक्तिको काम योभन्दा 43 वर्ष अगाडि मेरो जीवनमा गरेको थियो, जसले गर्दा मैले येशु प्रभुमा विश्वास गर्न सकेँ होइन। अब यहाँनिर हामीले अघि दुई के अरे दोस्रो तिमोथी 1:9 पनि हेरेको थियौँ, उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो, हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय अनुसारको आधारमा हो, अनुग्रहको आधारमा हो, जो उहाँले ख्रिस्ट येशूमा युग युगदेखि हामीलाई दिनुभएको थियो। यहाँनिर के छ भने, त्यो शक्ति जो छ उहाँको अनुग्रहमा छ, उहाँको उद्देश्यको लागि हुन्छ, जुन चाहिँ संसारलाई सृष्टि गर्नुभन्दा अगाडि नै उहाँले दिनुभएको छ होइन, त्यो कुरो हामी देख्छौँ। त्यसैले सुसमाचारमा परमेश्वरको अनुग्रहको शक्ति छ, त्यसकारणले हामी सुसमाचारमा शर्माउने होइन, तर त्यसलाई घोषणा गर्न सक्नुपर्छ। त्यसैले तिमोथीलाई चाहिँ पावलले यसरी सुसमाचार घोषणा गर्नलाई चाहिँ उत्साह दिएका छन्, साहस गर्नलाई चाहिँ यो सल्लाह दिएका छन्। साहसी कसरी हुन सक्छन् भनेर यो सल्लाह दिएको हामी पाउँदछौँ। तिमोथीलाई पावलले आत्मिकी स्रोतको रूपमा प्रष्ट पारेको हामी देख्छौँ। अनि यहाँनिर तपाईँले हेर्नुभयो भने सुसमाचार पहिलो कुरा चाहिँ, सुसमाचार त्यो चाहिँ आत्मिकी स्रोत, सुसमाचारको शक्तिमा चाहिँ आत्मिकी स्रोत छ होइन। पहिलो चाहिँ तिमोथीले के भनेका छन्, सुसमाचार परमेश्वरको शक्ति हो, जुन चाहिँ हामीले रोमी 1:16 पनि अघि यहाँ हेरिराखेको छौँ होइन, परमेश्वरको शक्ति हो। त्यसरी त्यसपछि फेरि पावल भन्छन्, मसँग सुसमाचारको निम्ति कष्ट भोग्न सहभागी हो, किनभने सुसमाचारमा शक्ति छ, त्यो प्रचार गर्दाखेरि मान्छेमा जीवन आउँछ, परमेश्वरको शक्ति उनीहरूको हृदय परिवर्तन गर्ने काममा काम गर्न लाग्नुहुन्छ। तर त्यसको लागि तिमीले र मैले दुःखै भोग्नु परे तापनि त्यो परमेश्वरको महिमाको लागि हामी दुःख भोग्न तयार हौँ। यो कुरो उनले भनेका छन्। किनभने पवित्र जीवन जिउने बोलावट चाहिँ परमेश्वरले हामीलाई दिनुपर्छ। हामी आफैले कुनै पनि कुरा गर्न सक्दैनौँ, तर उहाँको आफ्नै अभिप्रायको र उद्देश्य अनुसार, पर्पज अनुसार चाहिँ हामीलाई उहाँले बोलाउनु भएको छ। त्यस कारण सुसमाचारको शक्तिमा भरोसा गरेर, परमेश्वरको शक्ति छ सुसमाचारमा, त्यसमा भरोसा गरेर हामीले सुसमाचारलाई घोषणा गर्नुपर्छ भनेर यहाँ भनिरहेका छन्। जुन शक्तिले परमेश्वरले सारा ब्रह्माण्ड सृष्टि गर्नुभयो, सबै कुरालाई अधीन गर्नुहुन्छ र मानिसको भविष्य कुन ठाउँमा हुन्छ भन्ने निर्धारण गर्ने परमेश्वर, त्यही परमेश्वरको शक्ति भएको हुनाले सुसमाचारमा हामीले साहस गर्नुपर्छ। सुसमाचार परमेश्वरको शक्ति भएको कारणले चाहिँ हामीले यसको निम्ति गवाही दिन सक्नुपर्छ। त्यसकारणले जब हामी सुसमाचार घोषणा गर्छौँ, त्यसले त्यो सुसमाचार सुन्नेहरूको जीवनमा परमेश्वरको शक्तिले काम गर्न थाल्छ। अनि कतिचोटि मान्छेहरूले विचार गर्दैन, हामीले बाइबलमा हेरेको छौँ नि, यो यसैयामा पनि छ, परमेश्वरको वचन जब हामीले प्रचार गर्छौँ त्यो सित्तै फर्किँदैन, त्यसमा शक्ति छ होइन। त्यसैले सुसमाचारमा शक्ति छ। अनि प्रभुले कसरी हाम्रो जीवनमा, होइन, कतिचोटि मान्छेलाई सुसमाचार सुन्ने सन्दर्भ के भन्छ, त्यसलाई परिस्थिति बनाउनु हुन्छ होइन। जस्तो मेरो आफ्नो जीवनको बारेमा मैले विचार गरेँ भने, म कलेज नजान सक्थेँ, बे गर्ने केटी ठिक्क पारेर, मेरो बुवाले बे गर्न केटी ठिक्क पारेथ्यो गाउँको। अनि एउटा मनमा चाहिँ त्यो पनि विचार आइरहेको थियो मलाई, गर्नुपर्छ कि होइन। अब त्यतिखेर 20-21 वर्षको मेरोमा बे कसले गर्दैन होइन। तर काठमाडौँ गएर कलेज पढ्ने विचार मैले छोड्न सकिनँ नि। अनि काठमाडौँ नगएको भए मैले क्रिस्चियनलाई भेट्ने पनि थिइनँ, त्यसपछि सुसमाचार सुन्ने थिएन। धेरै कुरा छ, परमेश्वरले कसरी मेरो जीवनमा यो कुरा ल्याउनु भयो। अनि त्यो विचार गर्दै गयो भनेदेखि त्यसपछि परमेश्वरको सेवामा मैले आफैलाई कसरी समर्पण गरेँ, मैले धेरै अरू मौका पाउँथेँ, अरू ठाउँमा मेरो जीवन जानु सक्थ्यो। अनि अहिलेसम्म पनि म विचार गर्छु, हामी पैसा कमाउने, नाम कमाउने, धन कमाउने, अनि त्यो भोगविलासको कमाउने मात्रै कुरा गऱ्यो भने त परमेश्वरको कामतिर लाग्दैन। तर मैले तपाईँलाई भन्छु, मैले यो सबै कुरा छोडेको थिएँ, मैले वास्तवमा पैसा कमाउने कोसिस आज पनि गरेको छैन। त्यसैले तपाईँलाई म भन्छु, हुन त मलाई केही कुराको अभाव छैन होइन, परमेश्वरले दिनुहुन्छ, त्यो मेरो गवाही हो। हामी विश्वासयोग्य रहन सक्नुपर्छ रुपियाँ पैसामा पनि। हामीले कहिले पनि पदको पछि लाग्नु हुँदैन, कहिले पनि भूमिका पाउनु पर्यो, म चाहिँ माथि बढ्नु पर्यो, होइन। हामीले परमेश्वरले मलाई कति चलाउनुहुन्छ, इमान्दार भएर हर परिस्थितिमा सुसमाचारको घोषणा गर्ने कुरामा, सुसमाचारलाई मानिसहरूलाई सुनाउने कुरामा, किनभने त्यो मान्छे जसले सुसमाचार विश्वास गरिसकेको छैन, सुसमाचार बिना त त्यो त मरिरहेको छ नि त। यो कुरोको बोझ तपाईँ र ममा छैन भनेदेखि चाहिँ तपाईँ र ममा ख्रिस्टको आत्मा हुनुहुन्छ भन्ने प्रश्न हो नि। किनभने ख्रिस्टको आत्माले चाहिँ हामीलाई विश्वास नगरेका मान्छेहरूप्रति उसको उद्धारको बोझ आउँछ। त्यसैले ख्रिस्टको सुसमाचारको शक्ति होइन, संसारको कुनै कुराले चाहिँ मानिसलाई उद्धार दिनु सक्दैन, छुटकारा दिनु सक्दैन, तर सुसमाचारमा विश्वास गरेर मान्छे मृत्युबाट जीवनमा सर्छ। त्यसकारणले त्यो अब अन्तिम पोइन्ट, तेस्रो पोइन्ट चाहिँ पवित्र जीवनको बोलावट, जुन चाहिँ 9 पदमा हामी देख्छौँ यहाँ के छ, उहाँले हामीलाई उद्धार गर्नुभयो सुसमाचारद्वारा होइन, र एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो। पावलले तिमोथीलाई यसरी सिकाउँदै छन्, परमेश्वरले हामीलाई उद्धार गर्नुभयो। हाम्रो उद्धारै भएन भने सबभन्दा ठुलो समस्या हो होइन। त्यसैले यो कुरो हरेक मान्छेलाई थाहा हुनुपर्छ। पावलले यसपछि के भन्छ, तर कसमाथि विश्वास राखे, म जान्दछु, म निश्चय छु, त्यस दिनसम्म उहाँले मलाई सुरक्षित राख्नुहुन्छ। उद्धारको कुरा भयो नि होइन। त्यसैले पहिलो कुरा, उहाँले हाम्रो उद्धार, हाम्रो पापबाट, त्यसको दण्डबाट हामीलाई छुटकारा दिनुभएको छ। यो सबै मान्छेले उद्धार पाउनको लागि चाहिँ निष्कपट विश्वास हुनु पर्यो। विश्वासद्वारा अनुग्रहमा हामीले उद्धार पाउँछौँ, आफ्नो कामबाट होइन होइन, तर परमेश्वरमा विश्वास, जो चाहिँ जीवित हुनुपर्छ। एक्टिभ विश्वास हुनु पर्यो, होइन? त्यसपछि एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो, हाम्रो कामको आधारमा होइन यो सबै उद्धार अथवा बोलावट, पवित्र जीवन हाम्रो आफै आफ्नै शक्तिले सक्दैनौँ। उहाँको आफ्नै अभिप्राय भनेको चाहिँ उद्देश्य, पर्पज, उहाँको उद्देश्य अनुग्रहको आधारमा, उहाँको सहायता र उहाँकै उद्देश्यको लागि हामीलाई बचाउनुहुन्छ, उद्धार दिनुहुन्छ अनि पवित्र पनि बनाउनुहुन्छ, होइन? जो उहाँले ख्रिस्ट येशूमा युग युगदेखि हामीलाई दिनुभएको थियो। त्यसैले यो यही कुरो यहाँ युग युगदेखि भन्ने कुरा चाहिँ के छ भने युग युग अघिदेखि, फेरि पनि त्यो भन्नु खोजेको मतलब के हो भनेदेखि संसारको सृष्टिभन्दा अगाडि तपाईँ र मलाई उहाँले यो उद्धारको काम गर्नुभएको थियो, त्यो कुरो भन्नु खोजेको हो। अनि त्यसको सम्बन्धमा तपाईँलाई मैले यो दुईवटा पद पढ्न चाहन्छु, रोमी 8:28 र 29। हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू र उहाँको अभिप्राय अनुसार, यो फेरि अभिप्राय भन्ने शब्द यहाँ छ, अभिप्राय भने चाहिँ उहाँको योजना, उहाँको उद्देश्य अनुसार बोलाइएकाहरूको निम्ति हरेक कुरामा परमेश्वरले भलाइ गर्नुहुन्छ। त्यसपछि यहाँ के छ 29मा, ज जसलाई उहाँले पहिलेबाटै चिन्नु भएको थियो, तपाईँहरूमा नजन्मिँदै संसारलाई सृष्टि नगर्दा परमेश्वरले तपाईँ र मलाई चिन्नु भएको थियो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको रूपमा बनाउनलाई धेरै भाइहरूमध्ये उहाँ चाहिँ ज्येष्ठ हुन् भनेर अघिबाटै नियुक्ति गर्नुभयो। त्यसैले हामीलाई चाहिँ अगाडि नै नियुक्ति गर्नुभयो। तपाईँले त्यसपछि हेर्नुभयो भने उहाँले जसलाई चुन्नुभयो त्यसलाई, तपाईँलाई म त्यो पद पनि पढ्न चाहन्छु जो चाहिँ 30 पद, रोमी 8:30। अनि त्यहाँ के छ भने 30 पदमा के छ भने, अनि जसलाई, यहाँनिर के छ, अघिबाटै नियुक्ति गर्नुभयो, अनि जसलाई उहाँले पहिल्यै ठहराउनु भयो भनेको चाहिँ चुन्नुभयो, उनीहरूलाई उहाँले बोलाउनु भयो, यहाँ बोलावटको कुरा थियो नि होइन, बोलाउनु भयो उनीहरूलाई, उहाँले धर्मी पनि ठहराउनु भयो, अनि जसलाई उहाँले धर्मी ठहराउनु भयो उनीहरूलाई उहाँले महिमा पनि गर्नुभयो। यो परमेश्वरले संसारको सृष्टिभन्दा अगाडि गर्नुभएको कुरा हामीले यहाँ हेरिराखेका छौँ, होइन? त्यसकारणले तेस्रो कुरा यहाँ हामी हेर्छौँ, पावलले तिमोथीलाई भन्दै गर्दाखेरि हामीले तेस्रो कुरा चाहिँ पवित्र हुने बोलावट, पवित्र जीवनको बोलावट, यहाँनिर तेस्रो कुरा चाहिँ पवित्र जीवन जिउने बोलावट। अब त्यसो भन्दै गर्दा पावलले लेख्दाखेरि यो पवित्र जीवनको मतलब चाहिँ के हो, पवित्रता के हो? अब यो पवित्रताको बारेमा धेरैचोटि कुरा गरेको होला हामीले, तर कतिचोटि मान्छेहरूले यो पवित्रताको बारेमा बुझ्दैनन्। यहाँ उनी भन्छन्, पावल भन्छन्, पवित्रीकरण, हामीले नेपालीमा पवित्रीकरण भन्छौँ, अनि पवित्र बनाउने, वास्तवमा त्यो शब्द चाहिँ स्याङ्क्टिफिकेसन भन्ने शब्द हो। अनि रोमीको पत्रमा चाहिँ के छ भनेदेखि 4 पोइन्ट छ मानिसको अवस्था। पहिलो चाहिँ कन्डेमिनेसन भनेको चाहिँ दण्डको आज्ञा, मान्छे पापी छँदाखेरि दण्डको आज्ञा रोमीको पुस्तकमा। दोस्रो कुरा चाहिँ त्यसपछि येशू ख्रिस्टमा विश्वास गरेर सुसमाचारद्वारा धर्मी ठहरिने, जस्टिफिकेसन। त्यसपछि तेस्रो कुरा चाहिँ स्याङ्क्टिफिकेसन, पवित्रीकरण। अनि चौथो कुरा चाहिँ ग्लोरिफिकेसन, महिमा। अहिले हामीले 30 पद, रोमी 8:30 पनि पढेका थियौँ। तपाईँलाई त्यो धर्मी ठहराउने कुराको बारेमा कुरा गर्दै गर्दाखेरि चाहिँ सुसमाचारमा विश्वास गर्नेहरूलाई, यसकारण अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन, नो कन्डेमिनेसन। अनि यहाँ के छ, पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनमा आत्माको व्यवस्थाले ख्रिस्ट येशूमा मुक्त पारेको छ, दण्डको आज्ञा छैन, किनभने ख्रिस्ट येशूबाट हामीले अब मृत्युबाट जीवनमा आइसक्यो यो सुसमाचारमा। सो रोमीको पुस्तकमा, अब यहाँ हाम्रो विषय चाहिँ के हो त, पवित्र हुने कुरा, पवित्र जीवन जिउने कुरा जुन चाहिँ हामीले यहाँ हेरेको थियौँ, त्यो भनेको चाहिँ पवित्र भनेको चाहिँ के हो त भन्ने कुरामा चाहिँ स्याङ्क्टिफिकेसन। अब रोमीमा चाहिँ ख्रिस्ट येशूमा मुक्ति पाउनु अघि मान्छेमा चाहिँ दण्डको आज्ञा थियो, भर्खरै हामीले हेऱ्यौँ, ख्रिस्टमा धर्मी ठहरिने, विश्वास गरेर सित्तैमा येशूको रगतबाट हामीले क्षमा पाउँछौँ, धोइन्छौँ, हामी धर्मी ठहरिन्छौँ। अङ्ग्रेजी शब्द जस्टिफिकेसन भन्छ उनीहरूलाई। अब त्यो जस्टिफिकेसन भएको मान्छे चाहिँ धर्मी ठहरियो, जुन चाहिँ हामीले अघि रोमी 8:1 हेऱ्यौँ, होइन? धर्मी ठहरिने कुरा चाहिँ त्यहाँ हामीले। त्यसरी अर्को कदम के हो त भन्दाखेरि, उनीहरू जब धर्मी ठहरिन्छन् एकैचोटि मान्छेले विश्वासद्वारा नयाँ जीवन, अङ्ग्रेजी शब्द छ रिजेनेरेसन भन्छ, ऊ सजीव हुन्छ, नयाँ गरी जन्मिन्छ, ऊ हृदयमा नयाँ हुन्छ। वास्तवमा दोस्रो कोरन्थी 5:17 कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो। त्यही हो कुरा, एउटै हो, पुरानो बितेको छ, अब सबै नयाँ आएको छ। अनि तपाईँले त्यहाँनिर 18 पदमा, दोस्रो कोरन्थी 5:18 गएर हेर्नुभयो भने यो सबै परमेश्वरबाट भएको। त्यसले कुनै पनि मान्छे नयाँ हुने काम चाहिँ आफैले गर्न सक्दैन। त्यसले तपाईँको विश्वास पक्का सुसमाचारमा छैन, संसारलाई त्यागेर केवल उहाँलाई पछ्याउने। अब पहिला संसारिक हरकतहरू, लोभहरू, डाहहरू, घमण्डीहरू, धन सम्पत्ति कमाउने धनको लोभ तपाईँले दिएर ख्रिस्टलाई पछ्याउनु भएन भने तपाईँ ख्रिस्टमा नयाँ हुन सक्नुहुन्न नि। तपाईँको आफ्नो प्रयासले धार्मिकता देखाएर तपाईँ नयाँ हुन सक्नुहुन्न। यो त ख्रिस्ट येशूबाट सित्तैमा हुन्छ, त्यो आफ्नो प्रयासबाट यो हुन सकिँदैन। त्यो पहिलो कुरा हो, मान्छे धर्मी ठहरिने, मुक्ति पाउने। त्यसपछि महिमामा जाने कुरा चाहिँ येशूको दोस्रो आगमनमा हुन्छ। हामी उहाँसँगै महिमामा जान्छौँ, हामीले महिमित शरीर पाउँछौँ। अब त्यो येशूको दोस्रो आगमन, हामीले महिमित शरीर पाउनुभन्दा पहिला हामीले उद्धार पाइसकेपछि, यो बिचको समय चाहिँ हामी दिनदिनै के हुनुपर्छ, येशूको स्वरूपमा बदलिँदै जानुपर्छ। अघि हामीले 29मा हामीले त्यही कुरा हेरेको थियौँ, अनि हामी चाहिँ ख्रिस्ट जस्तै पुत्रको स्वरूप समान, आफ्नो पुत्रको स्वरूप समान बनाउनलाई ख्रिस्ट जस्तै बन्दै जाने, येशूको चरित्र जस्तै, भनेको छ उहाँ जस्तै विचार गर्ने, उहाँ जस्तै निष्पक्ष, उहाँ जस्तै प्रेमी, उहाँ जस्तै क्षमाशील। त्यसैले मुक्ति पाएका व्यक्ति अब दिनदिनै परिवर्तन हुँदै, कन्फर्म्ड विथ द इमेज अफ क्राइस्ट, ट्रान्सफर्म, होइन, विथ द इमेज अफ क्राइस्ट, त्यो कुरो येशूको स्वरूपमा बन्दै जाने, त्यो नयाँ जीवनमा बढ्दै जाने, त्यो चाहिँ स्याङ्क्टिफिकेसन, त्यो पवित्रताको जीवन भनेको चाहिँ त्यो हो। ख्रिस्ट जस्तै पवित्र जीवन, धार्मिकताको जीवन जिउँदै जाने, बिस्तारै पवित्रतामा बढ्दै जाने, वृद्धि हुँदै जाने, परिपक्वता हुँदै जाने, त्यही पापलाई दिनदिनै दुर्याएर संसारकै मान्छेको जीवन जस्तै जीवन जिउने होइन, त्यस्तो मान्छे ख्रिस्चियन हुँदैन। तर दिनदिन, महिना महिना, वर्ष वर्ष ऊ के हुन्छ, परिपक्व हुँदै जान्छ, येशू जस्तो हुँदै जान्छ। त्यसैले सुसमाचारको शक्ति, जो परमेश्वरको अनुग्रहको शक्ति छ, त्यसले उसलाई परिवर्तन गर्दै जानुहुन्छ प्रत्येक जीव, किनभने हामीमा परमेश्वरको आत्मा जिउनुहुन्छ। प्रत्येक व्यक्तिमा परमेश्वरको शक्तिले ख्रिस्टको स्वभावमा परिवर्तन गर्न काम गरिराखेको हुन्छ। अनि ख्रिस्टको जीवनमा, ख्रिस्टको स्वभावमा हामी दिनदिनै आत्मिकी रूपमा बदलिँदै जान्छौँ, जसले गर्दा हामीमा आत्मिकी फलहरू वृद्धि हुन्छ। मान्छेले हाम्रो जीवनमा आत्मिकी फलहरू देख्छ, जो गलाती 5:22 र 23। तर जबसम्म तपाईँ र म हृदयमा नयाँ भएनौँ भनेदेखि चाहिँ त्यो सम्भव छैन। बाहिरबाट देखावटी धार्मिकता गरेर चाहिँ त्यही यहुदी जस्तै हो। यहुदीहरू के छ, येशूप्रभुले पाखण्डी कपटी भन्नुहुन्थ्यो, तर उनीहरूको धार्मिकता देखावटी थियो। त्यसैले जो विश्वासी येशूप्रभुमा नयाँ भएको हुन्छन् उनीहरूले पाप गर्न छोड्छन्। साँच्चो विश्वासी आत्मिकी जीवनमा पवित्रतामा बढ्ने प्रेरणाद्वारा बढिराखेको हुन्छ, उनीहरू सिद्धतातिर बढिराखेको हुन्छ। त्यही पवित्रता भनेको, होलिनेस भनेको त्यही हो। ख्रिस्टमा पवित्र हुने, सिद्धतामा बढ्ने कुरा हामी आफैद्वारा, आफ्नै शक्तिमा चाहिँ हुन सक्दैन। अनि पावलले प्रष्ट कुरा के भन्छन् भने, त्यही कुरो मैले तपाईँलाई दोस्रो कोरिन्थी 5:17 र 18 भनेको थिएँ, यो सबै परमेश्वरको काम हो, अनुग्रहमा परमेश्वरको शक्ति सुसमाचारमा जुन छ। अनि त्यही कुरो चाहिँ हामीले के देख्छौँ यहाँ, दोस्रो कोरन्थी 1:9 हामीले त्यही कुरो देख्छौँ। यहाँ के छ, उहाँले हामीलाई उद्धार गर्नुभयो, एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो, हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो। भनेपछि उहाँको सहायतामा, उहाँको शक्तिमा हामी अगाडि बढ्छौँ, हामी पवित्रतामा अगाडि बढ्छौँ। उहाँले पवित्र जीवन जिउनको बोलावट जो छ त्यो चाहिँ उहाँद्वारा जिउने हो, हामी आफै सक्दैनौँ। उहाँले ख्रिस्ट येशूमा युग युग अगाडि नै, भनेको संसारलाई बनाउनु भन्दा अगाडि नै हामीलाई त्यो पवित्रताको जीवन जिउने परमेश्वरको सहायता, परमेश्वरको अनुग्रह येशू ख्रिस्टमा हामीलाई पहिला नै दिइसक्नु भएको थियो। अनि उहाँले त्यो अनुग्रह अनुसार हाम्रो जीवनमा काम गर्नुहुन्छ अनि हामी परमेश्वर। बाइबलमा के छ, युहन्नाको सुसमाचार 6:44 होला, जतिलाई परमेश्वरले खिच्नुहुन्छ तिनीहरूलाई म जीवित बनाउँछु, जीवन दिन्छु, होइन, येसुले भन्नुहुन्छ। परमेश्वरले नखिचिकन कसैले येसुको सुसमाचारमा विश्वास गर्न सक्दैन, त्यो भन्न खोजेको कुरा त्यही हो। अब वास्तवमा भन्न चाहिँ हामीले के भन्छौँ, हरेक व्यक्तिलाई परमेश्वरले के हुन्छ, फ्री विल, स्वतन्त्र इच्छा। आदम र हवालाई स्वतन्त्र इच्छा दिएको थियो, उनीहरूले पाप गर्न पुगे, शैतानको कुरा मान्न पुगे। आज पनि हाम्रो स्वतन्त्र इच्छा छ, तर ख्रिस्टलाई पुरा हृदयले पछ्याउनलाई कुनै पनि समय तपाईँ र मैले एउटा निर्णय गर्नुपर्ने हुन्छ, उहाँलाई छान्नुपर्ने हुन्छ। तर त्यो छान्ने कुरा मैले अघि सुरुमा मेरो आफ्नो बारेमा भन्दै थिएँ, म पेड्कुमै बिहे गरेर त्यहीँ बस्न सक्थेँ, तर म पढ्न गएँ, त्यसले गर्दाखेरि एउटा वातावरण बन्यो जहाँ चाहिँ मैले ख्रिस्चियनहरूसँग मेरो सम्बन्ध भयो। उनीहरूले धेरैवटा कुरा मेरो जीवनमा म देख्छु जसले गर्दाखेरि म नास्तिक हुँदाखेरि पनि मलाई बिस्तारै परमेश्वरले डोर्याउँदै हुनुहुन्थ्यो, परमेश्वरले उद्धारको लागि, किनभनेदेखि उहाँले चाहिँ संसारको उत्पत्तिभन्दा अगाडि नै मेरो निम्ति यो सबै कुरा दिनुभएको कुरा हामी यहाँ देख्छौँ। त्यसैले हामीले एउटा निर्णय त गर्नै पर्छ, तर परमेश्वरले संसार सृष्टि गर्नु अघि नै हामीलाई उहाँको अनुग्रह दिएर बिस्तारै परमेश्वरतिर खिच्दै हुनुहुन्थ्यो ताकि हामी उहाँमा जान सकौँ। स्वर्गमा हाम्रो निम्ति बस्ने घर उहाँले पहिल्यै तयार गर्नुभएको छ, जुन बाइबलमा हामी त्यो कुरा देख्छौँ। अनि त्यो घर तपाईँ र म येशूमा विश्वास गर्नुभन्दा अगाडि बनिसकेका छ, अनि तर उहाँलाई तपाईँ र मैले चुन्नु पर्यो। यदि तपाईँ त्यो घरमा बस्न योग्य हुनुहुन्छ भने आज तपाईँ येशूको पक्षमा खडा हुनु पर्यो, तपाईँले संसारलाई प्रेम गर्न छोड्या हुनु पर्यो, तपाईँमा ख्रिस्टको चरित्र बनिया हुनु पर्यो। तर यो सबै उहाँको शक्तिले हुन्छ, तर विश्वास, आज्ञा पालन तपाईँ र मैले गर्नुपर्ने हुन्छ, संसारलाई हामीले त्याग्नुपर्ने हुन्छ। संसारको सुरु हुनु अघिदेखि परमेश्वरले हामीलाई स्वर्गमा ठाउँ तयार पार्नुभएको थियो। परमेश्वरले हाम्रो जीवनमा यस्तो अवस्थाहरू सृजना गर्नुभयो, त्यस्तो परिस्थितिमा ल्याइदिनु भयो जसले गर्दा उहाँले हामीलाई दोहोऱ्याउँदै हुनुहुन्थ्यो, हाम्रो हृदयमा उहाँले काम गर्दै हुनुहुन्थ्यो, होइन, अनि जसले गर्दा हामीले उहाँको सुसमाचार सुन्ने मौका पायौँ र त्यसमा विश्वास गर्ने मौका पायौँ। अनि परमेश्वरले त्यसरी हाम्रो जीवनमा उहाँको अनुग्रह र उहाँको उद्देश्य अभिप्रायको काम पुरा गर्नुभयो। त्यसकारण यो एउटा अचम्मको कुरा हो, परमेश्वरको असीमित, एउटा अङ्ग्रेजी शब्द छ नि इन्फिनिट भन्छ नि, इन्फिनिट भनेको चाहिँ सीमा नै नभएको, परमेश्वरको इन्फिनिट ग्रेस, अनुग्रहद्वारा हामीलाई उहाँसँग सम्बन्धमा पवित्र जीवन जिउनलाई संसारलाई नबनाउँदै बोलाउनु भएको थियो। त्यस कारणले तपाईँ र मैले सुसमाचार सुनाउने कुरामा साहस गर्नुपर्छ। त्यसैले म प्रश्न गर्न चाहन्छु, छ कोही तपाईँले अहिलेसम्म सुसमाचार नसुनाएको मान्छे? तपाईँले माया गर्नुहुन्छ उसलाई, तर कहिल्यै भन्नुभएको छैन ख्रिस्टमा विश्वास नगर्यो भने तपाईँ बाँच्नुहुन्न, ख्रिस्टलाई ग्रहण नगर्यो भने तपाईँको अन्त गलत छ भन्नुभएको छ? साहस गरौँ, किनभने सुसमाचारमा शक्ति छ। अनि त्यो रोमी 1:16 त्यही हो, पावलले के भन्छ, म सुसमाचारसित शर्माउँदिनँ, होइन, किनभने कहिलेकाहीँ सुसमाचारमा विश्वास गर्दाखेरि त मान्छेहरूले हेला गर्छ नि त हामीलाई त, होइन, म भर्खर भर्खर विश्वास गरेको धेरै वर्ष अगाडि ख्रिस्चियन भनेको चाहिँ जात नभएको मान्छे पनि भन्थे, जात छैन, तल्लो जात जस्तै भयो, अनि के अनि मान्छेले हामीलाई त नमस्ते गर्ने, होइन, तर ख्रिस्चियन भने थाहा पाएपछि मुखै चाउरी पार्थ्यो, मलाई कति थाहा छ। तर प्रियहरू, तपाईँ र म त परमेश्वरको छोराछोरी, स्वर्गीय नागरिक, यति ठुलो अहोभाग्य मौका, त्यसैले हामी प्रार्थना गरौँ, भनौँ अरू नचिने मान्छे होइन, तपाईँले चिनेकै मान्छेले विश्वास गरेका छैन, तपाईँ प्रार्थना गरेर पुरा विश्वासमा, पुरा भरोसामा, पुरा कन्फिडेन्समा येशूको सुसमाचार घोषणा गर्नुहोस्। किनभने उनीहरूले विश्वास नगरेसम्म परमेश्वरमा उनीहरूले सुरक्षा पाएको हुँदैनन्। उनीहरूको अन्त कहिल्यै ननिभ्ने गन्धकको कुण्डमा, बाइबलमा लेखेको कुरा त्यही हो। येशू प्रभुले स्वर्गको भन्दा नर्गको कुरा बढी गर्नुभयो, उहाँले दण्डको कुरा बढी गर्नुभयो, मान्छेहरूलाई दण्डबाट बचाउनलाई बलिदान हुन आउनुभयो। येशूको बलिदान तपाईँ र मलाई हाम्रो पापको दण्डबाट छुटकारा दिनुभएको थियो। हाम्रो छुटकारा त येशूको बलिदानबाट भएको छ, हामीले आफै गर्न सकेका होइन। अनि त्यही छुटकाराको सन्देश तपाईँ र मसँग छ, हामीले अरूलाई घोषणा गर्नुपर्छ। यहाँ पावलले आफ्नो ज्या आफ्नो जीवनको अन्तिममा कसरी मर्ने, उनलाई त के अरे टाउको काटेर मारिन्छन्, तपाईँ कल्पना गर्नुहोस् न कस्तो लाग्छ होला। तर येशूमा भएको विश्वासले उसमा साहस थियो, एक शब्दमा उनी डराएका थिएनन्। आखिर यो संसार छोड्ने नै हो, परमेश्वरको वचन हाम्रो अगाडि छ, यति खुसीको खबर सुसमाचार छ उद्धारको, अनि हामीले विश्वास गरेका छौँ। तर निश्चय छौँ, जो निश्चय नभएको जाग्छ, तपाईँले उनीहरूलाई उत्साह दिनुपर्छ, प्रार्थना गर्नुपर्छ, भन्नुपर्छ, सुनाउनुपर्छ, किनभने सुसमाचारमा मुक्तिको लागि परमेश्वरको शक्ति छ। आउनुहोस् हामीहरू